وسلام على عباده الذين اصطفى. أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. قالت الأعراب آمنا، قل لم تؤمنوا ولكن قولوا أسلمنا ولما يدخل الإيمان في قلوبكم وإن تطيعوا الله ورسوله لا يلتكم من أعمالكم شيئا إن الله غفور رحيم. إلى الآخر. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما. تو ہم ان آیات نمبر 14 سے 18 سورۃ الحجرات کی جو آخری گروپ آف آیات ہیں ان کی خلاصہ تفسیر پڑھ رہے تھے پچھلی کلاس میں. تو جیسے کہ خاکے میں بتایا تھا کہ سورہ حجرات کو علماء نے مختلف گروپس آف آیات میں ڈیوائڈ کیا ہے، کہ شروع کی جو 5 آیات تھیں ان میں نبی علیہ الصلوۃ والسلام اور اللہ تعالیٰ کا ادب، جو کہ ایک ہی بات ہے، اللہ اس کے رسول کا ادب، تو شروع کی 5 آیات اس میں تھیں. پھر 4 آیات جو ہیں وہ صحابہ کرام کے مقام کے بارے میں تھیں، اور پھر 1 آیت ایمان والوں کے درمیان اخوت کے بارے میں تھی، اور پھر جو 2 آیات تھیں 11 اور 12 اس کے اندر اللہ تعالیٰ نے ہمیں بہت ساری محرمات کے بارے میں بتایا تھا، تاکہ ہماری معاشرتی سوری معاشی زندگی سوری معاشرت معاشی تو فائنینشل کو کہتے ہیں، تو معاشرتی زندگیاں ہماری بہتر ہو سکیں، گھر کا ماحول، حجرات کا ماحول اور اوور آل کمیونٹی لائف جو ہے وہ اچھی ہو سکے. اور اس کے بعد پھر آیت نمبر 13 کے اندر اللہ تعالیٰ نے تمام انسانیت کو مخاطب ہو کر کے فرمایا تھا کہ ہم نے تمہیں جو ان خاندانوں میں قبائل کے اندر ڈیوائڈ کیا ہے، تو یہ ہم نے تعارف کے لیے ڈیوائڈ کیا ہے اور یہ تفاخر کے لیے نہیں ہے. تو اس کے بارے میں تفصیلی ڈسکشن ہم کر چکے ہیں. اب جو یہ آخری آیات ہیں 14 سے لے کر 18، تو ان میں پھر ایمان اور اسلام کی بحث ہے، اور یہ چونکہ ایک مومن کے لیے ایمان سے زیادہ اہم اور کوئی چیز ہی نہیں، تو اس وجہ سے یہ بحث جو ہے وہ ہمارے لیے بہت اہمیت کی حامل ہے. تو اس وجہ سے ساجز نے جیسے کہ کچھ میسیجز بھی لکھے ہیں گروپ کے اوپر، کہ ہم ابھی تو اس کو معرف قرآن سے پڑھیں گے، لیکن اس کے بعد پھر ہم نے اس بحث کو تھوڑا سا اور بھی آگے لے کر کے جانا ہے، جس کے لیے ہم کچھ ریلیونٹ مٹیریل بھی آپ کو بھیجنے والے ہیں انشاءاللہ. تو آپ سے درخواست کریں گے کہ آپ اس کا پرنٹ آؤٹ لے کر کے اپنے پاس اویلیبل رکھیں، تاکہ اگلی کلاس میں آپ اس ٹیکسٹ کو فالو کر کے پھر اس ڈسکشن کا حصہ بن سکیں. اور وہ ڈسکشن ہے کیا؟ وہ ہے ایمان کے بارے میں تفصیلی ڈسکشن، ایمان کیا ہوتا ہے اور اس کا جو اپوزٹ ہوتا ہے یعنی کفر، وہ کیا چیز ہوتی ہے اور کفر کی مختلف قسمیں کیا ہوتی ہیں. ٹھیک ہے، تو ابھی ہم خلاصہ تفسیر پڑھ رہے ہیں ان آیات کی. تو اس میں مفتی شفیع رحمۃ اللہ نے پہلے تو چھوٹا سا ایک واقعہ بیان کر دیا تھا کہ یہ جو گنوار لوگ یعنی دیہاتی لوگ آ کر کے آپ صلی اللہ علیہ وسلم کے سامنے دعویٰ کرتے تھے کہ ہم ایمان لے آئے، تو اللہ تعالیٰ نے ان کو یہ فرمایا کہ تم لوگ دعویٰ نہ کرو کہ تم ایمان لے کر آئے ہو، بلکہ تم زیادہ سے زیادہ یہ کہہ سکتے ہو کہ تم نے ہتھیار ڈال دیے ہیں، تم نے سبمٹ کر دیا ہے ظاہری طور پر. تو ایمان تو ابھی تمہارے دلوں کے اندر داخل ہی نہیں ہوا. تو اگر تم اللہ اور اس کے رسول کا کہنا مان لو، یعنی سب کچھ مان لو جو وہ کہہ رہے ہیں، یعنی دل سے بھی تصدیق کر دو ایمانیات کی، تو اللہ تعالیٰ تمہارے اعمال کو ضائع نہیں کرے گا. کیا مطلب؟ کہ پچھلے اعمال تو تمہارے کفر کی حالت میں تھے، تو وہ تو ویسے بھی یعنی کوئی حیثیت نہیں رکھتے، اس لیے کہ کفر از جسٹ لائک زیرو. تو زیرو کے ساتھ جب آپ کسی بھی چیز کو ملٹیپلائی کرتے ہیں تو اس کا نیٹ رزلٹ زیرو ہی نکلتا ہے. تو ابھی جو تم اعمال کر رہے ہو یہ تو کفر کی وجہ سے قابل قبول نہیں ہے، لیکن اگر تم مان لو گے، تصدیق کر دو گے اپنے دل سے، یعنی ایمان لے آؤ گے، تو اس کے بعد جو تم اعمال کرو گے تو ہم کوئی تمہارے ساتھ بغض نہیں رکھیں گے، کوئی بغض نہیں رکھیں گے کہ تم نے ہمارے ساتھ جھوٹ بولنے کی کوشش کری تھی، تم نے ہمارے رسول صلی اللہ علیہ وسلم کی عزت میں یعنی بے عزتی کرنے کی کوشش کری تھی اور احسان جتلانے کی کوشش کری تھی، اس وجہ سے اب تم جو کچھ بھی کرو گے نا ہم کچھ بھی نہیں مانیں گے، ہم کچھ بھی تسلیم نہیں کریں گے تم سے، ठीक है, ऐसा नहीं है, तुम ईमान ले आओ फिर हम तुम्हारे सारे अमाल को कबूल करना शुरू कर देंगे। तो यही मतलब है ला यलितकुम मिन अमालिकुम शैया, क्योंकि अल्लाह ताला गफूर हैं, माफ़ कर देने वाले हैं और रहीम हैं। तो इस पे फिर 127 में हम पढ़ रहे थे कि पूरे मोमिन की तारीफ भी अल्लाह ताला ने बयान फरमा दी यहाँ पर कि इन्नमल मोमिनूना الذين آمنوا بالله ورسوله ثم لم يرتابوا وجاهدوا بأموالهم وأنفسهم في سبيل الله أولئك هم الصادقون, سچے لوگ جو سچے مومن ہوتے ہیں۔ ان کی ڈیفینیشن بھی بتا دی کہ بھئی چلو تم اگر بھول گئے ہو, تم نے پورا قرآن نہیں پڑھا, تمہیں پچھلی وحی کے بارے میں نہیں پتا جو ہم ایمان کے بارے میں اتار چکے ہیں, تو ہم چلو دوبارہ بیان کر دیتے ہیں کہ ایمان کیا ہوتا ہے, سچے مومن کیا ہوتے ہیں۔ تو سچے مومنوں کی بھی تعریف اللہ تعالیٰ نے خود فرما دی کہ پورے مومن وہ ہیں جو اللہ پر اور اس کے رسول پر ایمان لائے, پھر ایمان پر مستمر بھی رہے, یعنی عمر بھر کبھی شک نہیں کیا, اور اپنے مال اور جان سے خدا کے راستے میں یعنی دین کے لیے محنت اٹھائی۔ عمر صاحب یہاں لکھ دیں گے پیج 127 پر ہم پڑھ رہے ہیں, تو شروع کی تین چار لائنز ہی پڑھ رہے ہیں ابھی۔ تو جس میں جہاد وغیرہ سب کچھ آ گیا, یعنی صرف یہ نہیں کہ میدان جنگ میں جا کے تم نے قتال کیا, بلکہ ساری جو محنتیں ایمان کے لیے ضروری ہوتی ہیں وہ ساری کی ساری اس میں شامل ہو گئیں۔ یہ لوگ ہیں سچے, یعنی پورے سچے, ٹھیک ہے, یعنی ایک انسان پورا سچا بھی ہو سکتا ہے اور آدھا سچا بھی ہو سکتا ہے, ٹھیک ہے۔ ایمان میں پورا اور آدھے والا کانسیپٹ نہیں ہے, لیکن سچائی کے اندر پورے اور آدھے والا کانسیپٹ ہے, کیونکہ انسان یعنی کبھی جھوٹ بولے کبھی سچ بولے تو پھر وہ پورا سچا نہیں کہلا سکتا۔ اس اعتبار سے الگ الگ اس کے اقوال دیکھے جائیں نا, تو اس طرح سے وہ پورا اور آدھا کہلا سکتا ہے کہ 100% معاملات میں کوئی سچ بول رہا ہے, کوئی 50% معاملات میں سچ بول رہا ہے, کوئی 50% میں نہیں بول رہا۔ اور یوں اگر صرف تصدیق ہی ہو تب بھی نفس صدق ہو جائے گا, نفس صدق ہو جائے گا۔ اس میں آپ کو ایکسپلینیشن دی تھی, یعنی ایگزامپل دی تھی کہ ایک شخص جو زندہ ہوتا ہے تو وہ زندہ کیوں کہلاتا ہے, کیونکہ اس کے اندر نفس حیات موجود ہوتی ہے, ٹھیک ہے, یعنی روح موجود ہوتی ہے اس کے اندر, چاہے اس کا آدھا جسم جو ہے وہ ایمپیوٹیٹ کر دیا گیا ہو۔ ایسا ہوتا ہے نا کوئی ایکسیڈنٹ کے اندر آپ کا آدھا جسم جو ہے وہ ایسا یعنی متاثر ہو گیا کہ اس سے جو ہے انفیکشن جو ہے وہ باقی جسم کے اندر پھیل سکتا تھا, اس جسم کو ایمپیوٹیٹ کر دیتے ہیں, کاٹ کے الگ کر دیتے ہیں, ٹھیک ہے, یعنی جیسے دونوں پیروں کو کاٹ کے الگ کر دیا۔ اب اس بندے کا جسم جو ہے وہ صرف اوپر کا دھڑ رہ گیا, ہو سکتا ہے ہاتھوں کو بھی کاٹ کر کے الگ کر دیا گیا, ٹھیک ہے, تو اس کے ہاتھ جو ہے وہ مردہ ہو گئے کیونکہ کاٹ کے الگ کر دیا گئے, پیر مردہ ہو گئے کاٹ کے الگ کر دیا گئے, لیکن جو اس کا باقی جسم ہے جس کے اندر اس کا قلب بھی ہے اور اس کا دماغ بھی ہے, یہ دو سب سے فنڈامنٹل چیزیں ہوتی ہیں, لیور بھی ہے, لیور بھی ایک بہت فنڈامنٹل چیز ہوتی ہے, تو لیور بھی ابھی انٹیکٹ ہے اور لنگز بھی انٹیکٹ ہیں اور ہارٹ بھی انٹیکٹ ہے اور برین بھی انٹیکٹ ہے۔ تو یہ جو پارٹ آف دی باڈی اس کا رہ گیا ہے, اس پارٹ آف دی باڈی کو زندہ کیوں کہتے ہیں, کیونکہ روح جو ہے وہ اس پارٹ آف دی باڈی کے اندر ہے۔ روح کٹ کر کے پیروں کے ساتھ الگ نہیں ہو گئی, پیروں کے ساتھ نکل نہیں گئی, بلکہ روح جو ہے وہ سمٹ کر کے اس پارٹ آف دی باڈی کے اندر آ گئی۔ تو یہ پارٹ آف دی باڈی جو ہے یہ زندہ کہلائے گا, اس کے اندر نفس روح موجود ہے, اگرچہ کہ جسم پورا موجود نہیں ہے لیکن روح پوری موجود ہے, کیونکہ روح میں نا سمٹنے کا کانسیپٹ ہوتا ہے, ٹھیک ہے, سمٹ کر کے وہ یعنی جو کٹے ہوئے پارٹس ہیں ان سے وہ فوراً نکل جاتی ہے, اور جو مین باڈی آپ کی رہ گئی ہے اس کے اندر سمٹ جاتی ہے, سکڑ جاتی ہے, ٹھیک ہے۔ جسم جو ہے وہ سکڑتا نہیں ہے, جسم تو کٹ کے الگ ہو گیا, روح سکڑ کے رہ گئی۔ تو نفس روح موجود ہے نا اس شخص کے اندر, تو اس کو آپ مردہ نہیں کہہ سکتے۔ تو بالکل اسی طریقے سے اگر آپ دل سے تصدیق کر دیں تو نفس صدق حاصل ہو جاتا ہے, یعنی ایمان یعنی بندہ ایمان والا بن جاتا ہے, مومن بن جاتا ہے, ٹھیک ہے۔ تو تم نے تو ابھی تک تصدیق ہی نہیں کری ہے, تو تمہارے اندر تو نفس صدقی موجود نہیں ابھی تک, بخلاف تمہارے, ٹھیک ہے, یعنی ان لوگوں کو جو عربی ہیں ان کو مخاطب ہو کر اللہ تعالیٰ اس طرح سے فرما رہے ہیں, اور اس کی ایکسپلینیشن ہے کیونکہ یہ تو تفسیر میں کہہ رہے ہیں نا کہ بخلاف تمہارے کہ ادنا درجے کا ایمان کی تصدیق ہے وہ تک حاصل نہیں ہے تمہیں, اور دعویٰ تم کرتے ہو ایمان کامل کا۔ قالت العرب آمنا, ٹھیک ہے, یعنی کیا مطلب ہوا کہ قرآن کے اندر جہاں پر آمنا کا لفظ استعمال کیا جاتا ہے یا جہاں پر ایمان والوں کا لفظ استعمال کیا جاتا ہے نا, تو وہاں پر کامل ہی مراد دی جاتی ہے, جبھی تو انہوں نے تو کہا تھا آمنا، لیکن آمنا سے کیا ان کو کہا جا رہا ہے کہ تم کامل ایمان کا دعویٰ کر رہے ہو، ٹھیک ہے؟ حالانکہ یہ لوگ یعنی کامل کا لفظ تو استعمال نہیں کر رہے ہیں یہاں پر، یہ تو صرف یہ کہہ رہے ہیں آمنا، ٹھیک ہے؟ لیکن آمنا قرآن کے کانٹیکسٹ کے اندر کمال ہی سے یعنی مراد دیا جاتا ہے، یعنی اس سے مراد کمال ہی لی جاتی ہے۔ جب بھی ایمان والوں کا جب تذکرہ آتا ہے نا قرآن کے اندر، تو اس سے کون لوگ مراد ہوتے ہیں؟ اس سے صحابہ مراد ہوتے ہیں، صحابہ، ٹھیک ہے، جو کہ مخاطب تھے قرآن کے، قرآن کے آڈینس کون تھے؟ صحابہ تھے۔ نبی علیہ الصلوۃ والسلام بھی تھے اور آپ صلی اللہ علیہ وسلم کے ساتھ صحابہ بھی۔ کچھ آیات جو ہیں وہ صرف نبی علیہ الصلوۃ والسلام کو ڈائریکٹ مخاطب کی گئیں، کچھ آیات جو ہیں وہ صحابہ کو ڈائریکٹ مخاطب کی گئیں وایا نبی علیہ الصلوۃ والسلام، لیکن مخاطب اس کے صحابہ کرام تھے، اور کچھ آیات جو ہیں وہ اور کچھ آیات جو ہیں وہ نبی علیہ الصلوۃ والسلام پلس صحابہ دونوں کو مخاطب کی گئیں، ٹھیک ہے؟ یہ اوپر لکھا ہوا ہے، بس تھوڑا سا اوپر ذرا اپنی نگاہوں کو اونچا کر لیں، پیج نمبر لکھا ہوا ہے، تو ہو سکتا ہے آپ کو بس نظر نہ آ رہا ہو۔ بہرحال بخلاف تمہارے کے ادنا درجے کا ایمان کے تصدیق ہے وہ تک تمہیں حاصل نہیں ہے، اور دعوت تم کرتے ہو ایمان کامل کا، بس ایک امر قبیح تو ان سے یہ صادر ہوا، ٹھیک ہے؟ اب یہ فرما رہے ہیں کہ کون کون سے برے اعمال، قبیح کہتے ہیں جو کہ یعنی قابل نفرت ہوں یا برے ہوں، مکروہ اعمال۔ تو پہلا مکروہ عمل ان سے کیا صادر ہوا؟ یعنی کذب، جھوٹ، یہ پہلا قبیح عمل ان سے صادر ہوا۔ کما قال تعالی وَمِنَ النَّاسِ مَن يَقُولُ آمَنَّا بِاللَّهِ وَبِالْيَوْمِ الْآخِرِ، سورہ بقرہ کی جو بالکل ابتدائی آیات ہیں، تو جہاں پر ایمان والوں کی ڈیفینیشن کری اللہ تعالیٰ نے، پھر کافروں کی ڈیفینیشن کری اللہ تعالیٰ نے، اور اس کے بعد منافقین کی ڈیفینیشن کری، تو وہاں پر اللہ تعالیٰ اس طرح فرماتے ہیں کہ انسانوں کے اندر کچھ لوگ ایسے ہیں جو کہ کہتے ہیں آمنا، ہم ایمان لے کر کے آئے، ٹھیک ہے نا، لیکن وما ہم بمؤمنین، لیکن وہ دراصل ایمان نہیں لے کر کے آئے۔ تو منافقین کا تذکرہ جیسے وہاں پر تھا نا، بالکل ایسے یہاں پر بھی ان کا معاملہ ہے کہ انہوں نے بھی جھوٹ بولا جیسے وہ منافقین جھوٹ بولا کرتے تھے، ٹھیک ہے؟ وہ الگ لوگ تھے جھوٹ بولنے والے منافقین، ٹھیک ہے؟ یہاں پر ان کی بات نہیں ہو رہی، یہاں پر یہ عربیوں کی بات ہو رہی ہے، لیکن عمل دونوں کا ایک ہی تھا، وہ بھی جھوٹ بول رہے تھے اپنے ایمان کے بارے میں، اور یہ بھی جھوٹ بول رہے ہیں اپنے ایمان کے بارے میں۔ تو یہ پہلا امر طبیعی ہے، جھوٹ بولنا، جھوٹ سے اللہ تعالیٰ کو نفرت ہے، ٹھیک ہے؟ یہ بات ہم حدیثوں کے ضمن میں کافی تفصیل کے ساتھ ڈسکس کر چکے ہیں پچھلے سیشن میں اپنے، جھوٹ کے متعلق جس میں حدیثیں آئی تھیں۔ دوسرا امر قبیح یہ ہے کہ یہ دھوکہ دیتے ہیں۔ کیا مطلب؟ جھوٹ الگ چیز ہوتی ہے، دھوکہ الگ چیز ہوتی ہے، تو یہ دھوکہ دیتے ہیں۔ کما قال تعالی یخادعون اللہ والذین آمنوا وما یخدعون الا انفسهم وما یشعرون، ٹھیک ہے نا، یہ بھی وہی شروع کی آیات سے ہی اگزامپل نقل کری، پر وہ منافقین دھوکہ دیا کرتے تھے، اسی طریقے سے یہ عربی بھی دھوکہ دینے کی کوشش کر رہے ہیں۔ سو آپ ان سے فرما دیجئے کہ کیا خدا تعالیٰ کو اپنے دین قبول کرنے کی تم خبر دیتے ہو؟ یعنی اللہ تعالیٰ تو جانتے ہیں کہ تم نے ایمان قبول نہیں کیا، باوجود اس کے جو تم دعویٰ قبول کرنے کا کرتے ہو۔ تو لازم آتا ہے کہ خلاف علم خداوندی خدا تعالیٰ کو ایک بات بتلاتے ہو، ٹھیک ہے؟ دیکھیں اللہ تعالیٰ نے اپنے رسول صلی اللہ علیہ وسلم کو کتنا بڑا مقام عطا فرمایا کہ یہ لوگ اللہ تعالیٰ سے تو کمیونیکیشن نہیں کر رہے تھے نا، کوئی دعا میں تو یہ باتیں نہیں کر رہے تھے، کوئی مراقبے میں تو اللہ تعالیٰ سے کوئی گفت و شنید، دل یعنی راز و نیاز کی باتیں تو نہیں کر رہے تھے کہ بھئی اللہ تعالیٰ فرما رہے ہیں کہ تم اللہ تعالیٰ سے جھوٹ بول رہے ہو۔ یہ کس سے باتیں کر رہے تھے؟ یہ نبی علیہ صلی اللہ علیہ وسلم سے باتیں کر رہے تھے، ٹھیک ہے؟ تو نبی علیہ صلی اللہ علیہ وسلم سے جو کچھ کہہ رہے تھے نا، اللہ تعالیٰ نے اس کو جو ہے وہ اپنے خلاف تصور کیا، جیسا کہ پیچھے بھی ہم آپ کے سامنے ایکسپلین کر چکے ہیں کہ اس کو اللہ تعالیٰ اپنے اوپر لیتے ہیں، حتیٰ کہ نبی علیہ السلام السلام ہی نہیں بلکہ جو صحابہ تھے ان کو بھی دھوکہ دینے والوں کو کہتے ہیں کہ تم اللہ کو دھوکہ دینے کی کوشش کرتے ہو، حالانکہ وہ اللہ کو دھوکہ دینے کی کوشش نہیں کر رہے تھے، وہ تو اللہ کے نبی اور نبی کے صحابہ کو دھوکہ دینے کی کوشش کر رہے تھے، لیکن اللہ تعالیٰ نے اس کو اپنے اوپر تصور کیا، took it upon himself or against himself۔ تو مائے کہ تم کیا اللہ تعالیٰ کو خبر دیتے ہو؟ اللہ تعالیٰ کو تو سب کچھ خبر ہے، حالانکہ یہ محال ہے، ٹھیک ہے؟ یہ جو تم کرنے کی کوشش کر رہے ہو یہ تو امپاسبل ہے۔ محال کا مطلب دس از یعنی امپاسبل، बहुत ज्यादा यानी मुश्किल तो क्या ही, तो ऑब्वियसली ये इम्पॉसिबल है, क्योंकि अल्लाह ताला को धोखा नहीं दिया जा सकता, क्योंकि अल्लाह को तो सब आसमान और जमीन की सब चीजों की पूरी खबर है, ठीक है ना। वल्लाहु यालमु मा फिस समावाति व मा फिल अर्ध, जो कुछ आसमानों के अंदर है और जो कुछ जमीन के अंदर है, अल्लाह ताला को सब चीज की, सब चीजों की पूरी खबर है। और इलावा समावातुल अर्ध के भी तफसीरी पॉइंट क्या क्या लिखा कि जमीन और आसमानों के अलावा भी तो अल्लाह की मखलूकात है ना, जैसे जन्नत, जन्नत आसमान के अंदर नहीं है, जन्नत आसमान के ऊपर है, ठीक है। और आसमान या और जन्नत के अलावा और जो मुकामात हुए जैसे बरजख वगैरह, ठीक है, नहीं बरजख एक्चुअली जमीन पे कहलाती है, जैसे आराफ, ये आराफ एक मुकाम है जन्नत और जहन्नम के दरमियान वाला, ठीक है ना, तो ये भी आसमानों का पार्ट नहीं है, ये उसके अलावा है। और अर्श, अर्श जो है अल्लाह ताला की कुर्सी, वसया कुर्सी यहुस समावाति वल अर्द, ठीक है, कि कुर्सी अल्लाह ताला की जो है जिसको अर्श कहा जाता है, तो इसने इसने इंसर्कल किया हुआ है, वसया वसी है ये, इसने समावात और अर्द को और अर अस्तगफुरुल्लाह समावात और अर्द को इसने घेरा हुआ है, वसी किया हुआ है चारों तरफ से, ठीक है। तो ये अर्श जो है वो समावात और अर्थ के अलावा चीज है, तो अल्लाह ताला को अर्श का भी पूरा इल्म है, ठीक है। ये फरमाया कि समावात और अर्थ का जिक्र करके फिर अलग से फरमाया वल्लाहु बिकुल्ले शैइन अलीम, हर चीज का अल्लाह ताला इल्म रखने वाला है। अल्लाह को तो सब आसमान जमीन की सब चीजों की, अच्छा, और अलावा समावात और अर्थ के अल्लाह और भी सब चीजों को जानता है, तो उसको कोई क्या बतलाएगा, ठीक है, तुम क्या फिर उसको बतलाने की कोशिश कर रहे हो, यानी अल्लाह के रसूल को तुम क्या यानी बताने की कोशिश कर रहे हो। इससे मालूम हुआ कि हत्ताला को जो तुम्हारे मुतालिक इल्म है कि तुम ईमान नहीं लाए, वही सही इल्म है। और तीसरा अमर कभी, ठीक है, यानी पहला झूठ, दूसरा धोखा। धोखे और झूठ में फर्क कैसे होता है, कभी तो इंसान झूठ बोल करके धोखा देने की कोशिश करता है और कभी इंसान सच बोल करके धोखा देने की कोशिश करता है, ठीक है। इस वजह से धोखे को अलग करना पड़ता है, झूठ इज नॉट इक्वल टू धोखा, बिकॉज सच बोल करके भी धोखा दिया जा सकता है, राइट। तो आधी बात बताना, जैसे कहते हैं ना, आप ख्वाब, आपको कोई ख्वाब आया और कल को जो है वो आप यानी अगले दिन आप अपने शेख साहब के पास पहुंच गए और उनको ख्वाब सुनाना शुरू कर दिया कि मुझे ख्वाब आया, लेकिन उस ख्वाब के अंदर से जो आप अच्छी बातें समझते हैं ना कि आपको जन्नत दिखाई गई और आपको जो है वो फलाने सहाबी का दीदार हो गया और ऐसा ऐसा आपके साथ अच्छा हो गया, तो आपने ये बातें तो शेख साहब को बता दी, लेकिन जो उस ख्वाब के अंदर दूसरी बातें थी जिसमें कि आपके जरा कुछ गड़बड़ वाला मामला दिखाया गया था, तो वो आपने शेख साहब को नहीं बताई, तो अब आपने झूठ तो नहीं बोला शेख साहब को, राइट, आपने सच ही बताया है ना जो ख्वाब में दिखाया गया था, लेकिन आधी बात बताई, तो ये आधी बात छुपाई क्यों, धोखा देने के लिए, ताकि शेख साहब धोखे में आ जाएं आपके बारे में और आपको कुछ अल्लाह का वली समझना शुरू कर दें और आपको फिर अपना नायब बना दें, यहाँ भी इनको तो बड़े बड़े अच्छे अच्छे ख्वाब आने शुरू हो गए, तो इनको भी यानी खिलाफत का ताज पहना देना चाहिए। तो इसको कहते हैं कि सच बोल करके धोखा देने की कोशिश करना। क्या ये हदीस सही है कि धोखा देने वाला मेरी उम्मत में नहीं है, मेरी उम्मत में से नहीं है? हाँ, मुझे याद तो पड़ा है कुछ इस किस्म की हदीस तो है, मुसलमानों को धोखा देने वाला वगैरह, लईसम, यानी बहुत सारी हदीस है ना उसमें कि हम में से नहीं है, लईसा मिन्ना, उनमें से ये भी है, मुझे एग्जैक्टली ये भी याद नहीं आ रहा, तो चेक कर लेते हैं पहले। तो ये दूसरी कभी चीज हो गई। अब तीसरा कभी अमल ये क्या कर रहे थे कि ये लोग अपने इस्लाम लाने का आप पर एहसान रखते हैं, जो नहायत दर्जा गुस्ताखी है, यानी बेअदबी, गुस्ताखी, ये तीसरा कभी अमल था, यानी बेअदबी भी ये कबीह अमल होता है कि देखिए हम ना लड़े ना भिड़े मुसलमान हो गए, यानी लड़े भड़े बगैर ही मुसलमान हो गए, और दूसरे लोग तो बहुत परेशान कर करके मुसलमान हुए, यानी उनके साथ आपको जिहाद लड़ना पड़ा और उनके ऊपर जो है वो आपको इतनी मेहनत करनी पड़ी, हम तो देखें खुद आए हैं आपके पास, ठीक है ना, और अपने इस्लाम का ऐलान करा है हमने आपके पास आकर के, और कोई जिहाद वगैरह भी कुछ नहीं किया, तो एहसान जता रहे हैं। सो आप कह दीजिए कि मुझ पर अपने इस्लाम लाने का एहसान ना रखो, यमुनून अलैका अन अस्लमु, ये एहसान जता रहे हैं आपके ऊपर कि वो मुसलमान हो गए। कुल, कह दीजिए, ला तमन्नु अलैया इस्लामकुम, तुम अपने इस्लाम का मेरे ऊपर एहसान मत जतलाओ, बलिल्लाहु यमुन्नु अलैकुम, बल्कि अल्लाह ताला ने तुम्हारे ऊपर एहसान किया है, अन हदाकुम लिल ईमाने इन कुंतुम सादिकीन, कि तुम्हें ईमान लाने की डायरेक्शन में पहुंचा दिया है अगर तुम सच्चे हो। ठीक है, यानी अगर तुम सच्चे हो तो फिर ये एहसान मत जतलाओ। तो फरमाया कि इसलिए कि कतअ नजर गुस्ताखी के तुम्हारे इस्लाम से मेरा क्या नफा हो गया, एक तो ये यानी तुम गुस्ताखी तो कर रहे हो एहसान जतला करके, लेकिन अगर इस गुस्ताखी को हम जरा साइड पे रखें, कतअ नजर करने का मतलब अभी हम उसकी तरफ ना देखें, तो तुम्हारे इस्लाम लाने से मुझे क्या फायदा हो गया भाई जो तुम मेरे ऊपर एहसान जता रहे हो, और इस्लाम ना लाने से मेरा क्या जरूर हो गया, अगर तुम मुसलमान नहीं होते तो तुम मेरा क्या नुकसान कर लोगे, अगर तुम सच्चे हो तो तुम्हारी ही आखिरत का नफा था, ठीक है, तुम्हारी आखिरत बन जाएगी अगर तुम वाकई ईमान लेकर के आ जाओ, और अगर तुम झूठे हो यानी तुम कह रहे हो कि ईमान लेकर के आए हो लेकिन हकीकत में तुम ईमान नहीं लेकर के आए हो, तो इसमें भी तुम्हारा ही नफा है, लेकिन तुम्हारा नफा इसमें दुनिया का नफा है कि कत्लो कैद से बच गए हो, ठीक है, यानी अब हम तुम्हारे साथ जिहाद नहीं करेंगे, तुम्हें कैद नहीं करेंगे, तुम्हें जो है वो कोई सजा वगैरह किसी किस्म का मामला तुम्हारे साथ काफिर वाला नहीं करेंगे, ठीक है, तो झूठ बोलने में भी तुम्हारा ही फायदा है, सच बोलने में भी तुम्हारा ही फायदा है, बस फर्क ये है कि उसमें तुम्हारा आखिरत का फायदा है और झूठ बोलने में तुम्हारा दुनिया का फायदा है, तो फायदा तो तुम्हारा ही हो रहा है, तो एहसान तो उस वक्त जतलाया जाता है किसी के ऊपर कि जब आप उसको फायदा पहुंचा रहे हो, ठीक है ना, क्लियर बात है, कोई अगर समझ में ना आ रही हो तो पूछ लिए। सो मुझ पर एहसान रखना महज जोहल है, यानी जहालत है बस तुम्हारी कि तुम इस तरह से मेरे ऊपर एहसान जतला रहे हो, बल्कि अल्लाह तुम पर एहसान रखता है कि उसने तुमको ईमान की हिदायत दी, बशर्ते कि तुम इस दावे ईमान में सच्चे हो, यानी तुमने ईमान की दावत दी यानी तुम्हें यहाँ तक पहुँचा दिया, तुम्हें आने में जो है वो कोई रुकावट नहीं पेश आई, तो अगर तुम दावे ईमान में सच्चे हो, यानी इसमें इन्होंने इस तरह से एक्सप्लेन किया है इन कुंतुम सादिकीन का मतलब, क्योंकि ईमान बड़ी बड़ी नेमत है और बिदून तालीम व तौफीक हक ताला के नसीब नहीं होता, तो अल्लाह ताला की इनायत है कि ऐसी बड़ी नेमत अता फरमा दी, ठीक है, यानी हजरत मुफ्ती हजरत मौलाना अशरफ अली थानवी रहमतुल्लाह ने इसका एक दूसरा एस्पेक्ट यहाँ पर बयान किया है कि भाई अगर अल्लाह ताला ने तुम्हें यानी तुम्हें अगर ईमान की तौफीक मिल गई, ठीक है ना, यानी तुम ईमान लेकर आ गए, तो ये भी जो है ना एक ऐसा बड़ा अमल है कि इसको तुम अपनी तरफ मंसूब ना करो कि तुमने बड़ा तीर मार लिया, बल्कि इसको भी तुम अल्लाह की तरफ मंसूब करो, क्योंकि अल्लाह ही ने तुम्हें ईमान की तौफीक दी है, क्योंकि इतनी बड़ी नेमत है ईमान जो कि अल्लाह की तौफीक और तालीम के बगैर नसीब नहीं होता, तो अल्लाह ताला की इनायत है कि ऐसी बड़ी नेमत अता फरमा दी, ठीक है। तो हमने आपको जो एक्सप्लेनेशन दी थी ना इसकी, वो इससे थोड़ी सी हट करके थी, ठीक है ना, वो क्या एक्सप्लेनेशन थी कि अभी तो ये लोग मुसलमान हो ही नहीं है, ईमान वाले हो ही नहीं है, तो फिर अल्लाह ताला ने इनको कौन सी वाली हिदायत दी, तो इनको यहाँ तक पहुँचने की तौफीक दे दी, ठीक है, तो ये भी एक अंदाज है इसके यानी इसकी इस आयत को समझने का, तो अल्लाह ताला की इनायत है कि ऐसी बड़ी नेमत अता फरमा दी, बस धोखे और एहसान जतलाने से बाज आ जाओ, और ये याद रखो कि हक ताला आसमान और ज़मीन की सब मख्फी बातों को जानता है और इसी इल्मे मुहीत की वजह से तुम्हारे सब आमाल को भी जानता है और उन्हीं के मवाफिक तुमको जजा देगा, फिर उसके सामने बातें बनाने से क्या फ़ायदा, ठीक है भाई, तो बातें बनाना जो है ना ये डिस्करेज किया जा रहा है, ठीक है ना, बस जो फैक्ट है उस फैक्ट को बयान कर देना उसकी तो इजाज़त है, और अगर कोई चीज़ फैक्ट नहीं है तो खाली किसी को इम्प्रेस करने के लिए जिस तरह कुछ लोगों को अल्लाह ताला ने ना ज़रा ज़्यादा एलोक्वेंस दी होती है, वो अपनी बात को बहुत अच्छे से बयान कर सकते हैं, तो अब वो यानी बिला वजह भी बातें करना शुरू कर देते हैं, क्योंकि फिर बोलने में ना बहुत मज़ा आता है, ठीक है, तो इस तरह से बोलना बिला वजह और बातें बनाना जिसको कहा जाता है, तो उससे फिर फ़ायदा नहीं होता, बेहतर यह है कि इंसान यानी खामोशी के अंदर ही जो है ना वो ज़्यादा फ़ायदा होता है इंसान को, हर वक्त खामोश रहना اس میں فائدہ نہیں ہوتا، لیکن زیادہ تر خاموش رہنے میں فائدہ ہوتا ہے. کچھ ایسے مواقع ہوتے ہیں کہ جہاں پر بولنا ضروری ہوتا ہے، تو اس موقع کے اوپر خاموش رہنا نقصان دہ ہو جائے گا، لیکن ادروائز میجورٹی آف دا ٹائمس خاموشی ہی زیادہ بہتر ہوتی ہے. اچھا جی، خلاصہ تفسیر کے بارے میں کسی کو کوئی سوال ہے؟ اچھا، تو باقی ایمان کی تفصیلات تو ہم نے بعد میں ڈسکس کرنی ہے، تو ہم معارف و مسائل شروع کر لیتے ہیں ابھی. تو معارف و مسائل پیج نمبر 128 کے اوپر فرماتے ہیں کہ سابقہ آیات میں بتایا گیا کہ اللہ تعالیٰ کے نزدیک عزت و شرافت کا مدار تقویٰ پر ہے، آیت نمبر 13 میں، ٹھیک ہے، اِنَّ أَكْرَمَكُمْ عِندَ اللَّهِ أَتْقَاكُمْ، جو ایک باطنی چیز ہے. تقویٰ باطنی چیز ہے، کیونکہ حقیقت میں کون متقی ہے یہ کوئی حتمی طور پر کسی کے بارے میں کہہ نہیں سکتا، صرف ظاہر کو دیکھ کر کے آپ کو اندازہ تو ہوتا ہے کہ ہاں شاید یہ متقی ہے، ٹھیک ہے نا، ان کے انداز و اطوار اچھے ہیں، نماز پڑھتے ہیں اور کسی کو تکلیف نہیں دیتے ہیں اور لوگوں کی مدد کیا کرتے ہیں، لیکن حتمی طور پر یعنی وتھ فل سرٹنٹی آپ کسی کے متقی ہونے کے بارے میں یعنی نہیں بتا سکتے. تو یہ ایک باطنی چیز ہے، اس وجہ سے اللہ تعالیٰ ہی اس کو جانتے ہیں. کسی شخص کے لیے اپنے تقدس کا دعویٰ جائز نہیں ہے، ٹھیک ہے، یعنی اپنے مقدس ہونے کا، اپنے یعنی عزت والا ہونا اور اکرام والا ہونا، اس کا دعویٰ کرنا جو ہے کسی کے لیے جائز نہیں ہے. مذکور صدر آیات میں ایک خاص واقعے کی بنا پر یہ بتایا گیا ہے. تو اب ایک جو یہ پوائنٹ ہے کہ اپنے تقدس کا دعویٰ جائز نہیں ہے، ٹھیک ہے، تو یہ بھی جو ہے ایک اصول یہاں پر بیان کیا گیا، اور یہ اصول بھی جو ہے قرآن کے ایک حکم کے اوپر ہی بیس کرتا ہے. قرآن میں اللہ تعالیٰ نے ایک اور جگہ پر حکم فرمایا، غالباً سورہ نجم کی آیت ہے کہ فلا تزکو انفسکم، کہ تم اپنے نفس کو مزکی یعنی پیور بیان نہ کرو، کہ تمہارا نفس پاک ہو چکا ہے، مزکی ہو چکا ہے، تم ایسے بیان نہ کرو. ہوا اعلم بمن اتقى، اللہ تعالیٰ زیادہ علم رکھنے والا ہے اس بارے میں کہ کون متقی ہے، ٹھیک ہے. تو اب یہ تو اصول تو بن گیا، لیکن اگر آپ میں سے کسی نے بیان سنا ہوگا غالباً اس ہفتے کا یا اس سے پہلے والے، جس میں کہ ایک بات سمجھائی تھی ساجد نے، تو اگر وہ بات یاد ہو، کسی کو یاد ہے؟ یہ تو کلاس ہے نا، کلاس میں تو پوچھنا بھی چاہیے نا. کسی کو وہ بات یاد ہے، اصول سے متعلق ایک اصول بیان کیا تھا؟ Anyone knows? Remembers? اصول کے متعلق اصول، جی پوچھے پاچھیں گے نہیں تو پھر بیان میں اور کلاس میں فرق کیا رہے گا. جی اصول کے متعلق اصول کیا تھا بھائی؟ وہ ہمارے جو بزرگ ہوا کرتے تھے نا، وہ تو کاغذ پنسل کے بغیر بیان میں لوگوں کو بیٹھنے بھی نہیں دیا کرتے تھے. اب ہمارے حضرت بھی اس معاملے میں ذرا ریلیکسڈ ہیں، تو ہم بھی کافی ریلیکسڈ ہیں، تو نوٹس لینے سے پھر یہ فائدہ ہوتا ہے. جی جی نہیں یاد کسی کو بھی اصول کے بارے میں؟ اصول انگریزی میں بول رہے ہیں تو شاید یاد آ جائے آپ کو. رول کے بارے میں ایک رول تھا، جی ماشاء اللہ، ٹھیک ہے، دا رول از دیٹ دیر از این ایکسیپشن ٹو ایوری رول. کیا واٹ از دا رول؟ The rule is that there is an exception to every rule. اصول یہ ہے کہ ہر اصول میں کچھ مستثنا ہوتے ہیں، مستثنا باتیں ہوتی ہیں، ہر اصول میں کچھ مستثنا باتیں ہوتی ہیں، ٹھیک ہے نا، یہ اصول ہے دنیا کا، ٹھیک ہے. تو اب یہ اصول آپ کے سامنے کیوں بیان کیا؟ وہ اس لیے کہ یہاں پر جو ہے نا کہ کسی شخص کے لیے اپنے تقدس کا دعویٰ جائز نہیں ہے، تو یہ تو ایک اصول ہو گیا نا، ایک عموم ہو گیا اس کے اندر، ٹھیک ہے. لیکن اس عموم کے اندر کچھ خصوص بھی ہو سکتا ہے جس کو ایکسیپشن کہا جاتا ہے، ٹھیک ٹھیک ہے, وہ خصوص کیا ہو جائے گا کہ انڈر سرٹن سرکمسٹانسز فار سرٹن پیپل, ٹھیک ہے نا, اٹ از ڈیزائرڈ کہ وہ کسی سچویشن کی وجہ سے اپنے تقدس کا دعویٰ کریں, ٹھیک ہے نا, کسی سچویشن کی وجہ سے ان کو اپنے تقدس کا دعویٰ کرنے کی ضرورت بھی پڑ جا سکتی ہے, ٹھیک ہے. تو یہ پھر جو ایکسیپشن ہے, تو یہ ایکسیپشن جو ہے وہ کسی وجہ سے ہوتی ہے, لیکن یعنی ہمیں کیوں یہ ایکسیپشن معلوم ہونی چاہیے, ٹھیک ہے, وہ ایکسیپشن اس لیے معلوم ہونی چاہیے کہ اگر ہم کسی ایسے پرسنالٹی کو دیکھتے ہیں جس پرسنالٹی کے بارے میں علماء کرام کا ایک اچھا اوپینین ہے, علماء کرام کا اچھا اوپینین ہے, ٹھیک ہے, کہ ہاں یہ نیک آدمی ہے, یہ یعنی صحیح العقیدہ انسان ہے, ٹھیک ہے, اور ان کی وجہ سے یعنی اوور آل ایک خیر کا معاملہ دنیا کے اندر ہے, ٹھیک ہے, خیر پھیل رہی ہے, ان یہ خیر کی باتیں کرتے ہیں, لوگوں کو فائدہ ہوتا ہے, ٹھیک ہے. تو یہ علماء کرام کا ان صاحب کے بارے میں اوپینین ہے, ٹھیک ہے. علماء کرام میں نے کیوں کہا, اس لیے کہ جہلا کے اوپینین سے کوئی فرق نہیں پڑتا, ٹھیک ہے نا, جہلا میننگ عوام الناس, ہمارے جیسے لوگ, ٹھیک ہے نا, ہمارا کسی کے بارے میں اچھا اوپینین ہو تو اس سے کوئی آپ یعنی رول ڈرائیو نہیں کر سکتے اس شخص کے بارے میں, اس لیے کہ جو عوام الناس ہوتے ہیں نا, ان کو امپریس کرنا کوئی مشکل کام نہیں ہوتا. عوام الناس کو تو کوئی بھی امپریس کر سکتا ہے, کوئی بھی بہروپیا, کوئی بھی شعبے باز, کوئی بھی زبان کا ماہر, وہ اٹھا کر کے تقریر کرنا شروع کر دے, عوام الناس ان کو امپریس کر لے گا, ٹھیک ہے. تو عوام کا امپریس ہو جانا کوئی بڑی بات نہیں ہے, ٹھیک ہے نا. اسی وجہ سے علماء کا اچھا اوپینین ہونا کسی کے بارے میں, دس از واٹ میٹرز, کیونکہ علماء کو علم حاصل ہوتا ہے, ٹھیک ہے نا, اور وہ جب کسی کی بات سنتے ہیں نا, تو ان کو دھوکہ دینا اتنا آسان کام نہیں ہوتا, ان کو امپریس کر لینا اتنا آسان کام نہیں ہوتا, ٹھیک ہے. تو علماء کا اگر کسی شخص کے بارے میں اچھا اوپینین ہے, تو اگر آپ ایسے شخص کی زبان سے کبھی کوئی ایسی بات سنیں کہ جس کے اندر ان کے متقی ہونے کا دعویٰ آتا ہو, ٹھیک ہے, ان کے متقی ہونے کا دعویٰ آتا ہو, تو اس کو آپ ایکسیپشن ٹو دا رول سمجھیں گے, ایکسیپشن ٹو دا رول, کیونکہ رول کیا ہے, کسی کے لیے جائز نہیں, ٹھیک ہے نا. اس یہ جو جملہ ہے اس کے اندر تو کوئی ایسی ایکسیپشن نہیں لکھی ہوئی ہے نا, ٹھیک ہے, لیکن ایکسیپشن اس کے اندر ہے کہ کسی سچویشن میں کسی وجہ سے بھی کسی ایسے شخص کے لیے دعویٰ کرنا جو ہے اس کی ضرورت پیش آ سکتی ہے. تو عوام الناس کو اگر یہ ایکسیپشن کا تھوڑا سا اندازہ ہو, تو پھر وہ یہ باتیں سن کر کے نا فوراً سے بدگمانی میں مبتلا نہیں ہو جائیں. ادروائز عوام الناس جس طرح سے جتنی تیزی سے عوام الناس امپریس ہوتے ہیں نا, ٹھیک ہے, اسی تیزی سے عوام الناس جو ہے وہ ڈی امپریس بھی ہو جاتے ہیں, ٹھیک ہے نا, یعنی بدگمان بھی ہو جاتے ہیں. اوکے, تو تھوڑی تھوڑی سی باتیں عوام الناس کو سمجھاتے رہنا چاہیے تاکہ پھر وہ اتنی ہی تیزی سے بدگمان بھی نہ ہو جایا کریں. اس وجہ سے آپ کو یہ ایکسیپشن ٹو دا رول والی بات سمجھائی ہے. مذکور صدر آیات میں ایک خاص واقعے کی بنا پر یہ بتایا گیا ہے کہ ایمان کا اصل مدار قلبی تصدیق پر ہے, اس کے بغیر محض زبان سے اپنے کو مومن کہنا صحیح نہیں ہے, ٹھیک ہے, یعنی دل کی تصدیق کے اوپر ایمان ڈیپینڈ کرتا ہے. اگر دل کی تصدیق نہیں ہے تو پھر صرف زبان سے اپنے آپ کو مومن کہنا یہ سچا یہ صحیح نہیں ہے, یعنی یہ جھوٹ ہے. اس پوری صورت میں اول نبی کریم صلی اللہ علیہ وسلم کے حقوق تعظیم و تکریم کا, پھر باہمی حقوق اور آداب معاشرت کا ذکر آیا ہے. ختم صورت پر یہ بتایا گیا کہ آخرت میں سب اعمال کی مقبولیت کا مدار ایمان اور تصدیق قلبی اور اللہ و رسول کی اطاعت پر ہے. تو یہ تو ایک سمری ہو گئی, یہ ایک یعنی اس کی وہ. اب اس کے بعد شان نزول کے اس آیت کے نازل ہونے کا پس منظر کیا تھا. تو واقعہ اس آیت کے نزول کا امام بغوی رحمۃ اللہ علیہ کی روایت کے مطابق یہ ہے کہ قبیلہ بنی اسد کے چند آدمی مدینہ طیبہ میں رسول اللہ صلی اللہ علیہ وسلم کی خدمت میں ایک قحط شدید کے زمانے میں حاضر ہوئے. یہ لوگ دل سے تو مومن تھے نہیں, محض صدقات حاصل کرنے کے لیے اپنے اسلام لانے کا اظہار کیا, ٹھیک ہے, یعنی یہ کیوں آئے تھے, کیونکہ یہ غریب لوگ تھے اور انہوں نے سوچا کہ چلو جی ہم مدینہ منورہ چلتے ہیں اور وہاں پر اپنے آپ کو مسلمان ظاہر کریں گے, تو مسلمان پھر بڑے خوش ہوں گے وہاں پر, और फिर हमारे ऊपर सबका खैरात करेंगे कि भाई ये देहात से आए हैं तो इनको जो है ना हम इनकी तालीफ कल्बी के लिए, यानी इनके कल्ब को जो है वो और दीन पर अमल करने की तरफ माइल करने के लिए हम इनको ज़रा सदका खैरात वगैरह दिया करें, ठीक है। तो ये बेसिकली इस लालच के अंदर यहाँ पर आए थे सदका सदकात हासिल करने के लिए, अपने इस्लाम का इन्होंने इजहार किया। और चूंकि वाकई में ये मोमिन नहीं थे, इस्लामी अहकाम व आदाब से बेखबर और गाफिल थे, क्योंकि जो ईमान के लिए आते थे ना तो उनका मामला क्या होता था कि वो ईमान लाते ही फिर यानी इल्म हासिल करना शुरू हो जाते थे, ठीक है, कि भाई क्या चीज़ हलाल है, क्या चीज़ हराम है, क्या आदाब है, ये सारी चीज़ें फिर सहाबा किराम से पूछना शुरू हो जाते थे। तो ये लोग तो ईमान की नीयत से नहीं आए थे, तो इस वजह से ना इन्होंने ना सीखने की कोशिश करी और ना इनको जाहिर है पता लगा इन बातों का। तो उन्होंने फिर मदीना मुनव्वरा के रास्तों पर गलाजत और नजासत फैला दी। किस तरह से उन्होंने फैलाई होगी, या तो वही पुराने ज़माने में जब प्रॉपर बाथरूम्स और ना तो पब्लिक बाथरूम्स होते थे और ना घरों के अंदर बाथरूम्स होते थे, तो लोग फिर अपने हाजत से फारिग होने के लिए आबादी से बहुत दूर जाया करते थे, ठीक है ना, और वहां पर फिर किसी ओट में बैठ करके फारिग होते थे और मिट्टी के ढेलों से भी जो है अपने आप को साफ किया करते थे और फिर वापस आ जाया करते थे, ठीक है ना। हत्ता के मर्द तो क्या औरतें भी इसी तरीके से करती थी, ठीक है ना। आज भी दुनिया के अंदर ऐसे इलाके मौजूद हैं कि जहाँ पर अभी भी ये ओपन डेफिकेशन का सिलसिला जो है वो जारी है, ठीक है, लेकिन वो ओपन डेफिकेशन पर अब किसी और ही, क्योंकि वो नॉन मुस्लिम्स के अंदर अब ज्यादातर ये चीज़ इस चीज़ का रिवाज है, तो अब वहां पर फिर दूसरे ही एक एक्सट्रीम पे वो लोग चले जाते हैं। बहरहाल तो इन्होंने जो है ना, चूंकि ये बिल्कुल ही यानी अनपढ़ किस्म के लोग थे, तो इन्होंने जो है ना वो शहर से बाहर जाने की बजाय गालिबन ऐसा लगता है कि शहर के अंदर ही, रास्तों के अंदर ही जो है वो नजासत फैलानी शुरू कर दी। या ओवरऑल जिस तरह हम करते हैं, बाय द वे ये एक बड़ी इंपॉर्टेंट बात है कि जिस तरह हम करते हैं ना कि कोई चीज़ खाई और उसका रैपर और उसका जो 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 भी प्लास्टिक की चीज़ होती है, कोई भी चीज़ होती है, उसको उठा करके हम रास्ते के ऊपर फेंक देते हैं, ठीक है ना, ये एक बहुत ज़्यादा बुरी आदत है, ठीक है, बहुत ज़्यादा बुरी आदत है। इस आदत को हमें ख़त्म करने की ज़रूरत है, ठीक है ना। ये आदत हम करते हैं और हमसे देख करके फिर हमारी औलादें करती हैं, ठीक है। और अब इसमें ना आपको ये नहीं देखना चाहिए, हमें ये नहीं देखना चाहिए कि जी डस्टबिन है या नहीं है। डस्टबिन क्योंकि नहीं है तो अब हम समझते हैं कि जी पूरी दुनिया ही डस्टबिन है, ठीक है, ऐसा नहीं करना चाहिए। इससे जो है ना वो एक एक नेचर की निशानदेही होती है कि एक इंसान इंतहाई इररेस्पॉन्सिबल किस्म का बंदा है, ठीक है। और यानी इस चीज़ से नबी सल्लल्लाहु अलैहि वसल्लम ने मना भी किया है और इस्लामी आदाब के भी खिलाफ है और हुकूकुल इबाद के भी खिलाफ है, ठीक है ना। तो ये एक ऐसी आदत है कि जिसको कि हम दीन का बिल्कुल ही कोई हिस्सा नहीं समझते हैं। इसी वजह से आप देखें हज के ऊपर जब हम जाते हैं तो हज पे कोई गैर मुस्लिम तो नहीं आया हुआ होता, कोई काफिर तो नहीं आया हुआ होता, लेकिन हज के ऊपर जो रास्तों के ऊपर गंदगी फैली होती है, ये कौन फैलाता है? ये सारे के सारे हाजी हजरात फैलाते हैं ना। तो वो गंदगी इतनी होती है कि जब हज खत्म होता है तो उसके बाद 2 महीने तक जो है वो हुकूमत वहां पर उस गंदगी को साफ करने के लिए चीज़ें बंद कर देती है सारी की सारी। पहले बंद होती थी, अब जो है वो शायद उनके पास ज्यादा मशीनरी आ गई है तो शायद 2 महीने के लिए अब बंद नहीं करते। लेकिन हम मुसलमान जो है ना इस चीज़ को बिल्कुल भी हम इसकी तरफ तवज्जो नहीं देते। मुझे याद पड़ता है कि पिछले साल हज का सफर कुछ साथियों के साथ जिसने किया था, तो सारा सफर में फिर सारे सफर में बयानात वगैरह होते रहे, नसीहत की बातें होती रहीं। तो जब बिल्कुल हज हमारा ख़त्म हो गया और हम यानी अब निकलने वाले थे अपने मिना के टेंट से वापस जाने के लिए, तो उस वक्त ना कुछ साथियों ने ये कहा कि भाई कोई ऐसी नसीहत कर दीजिए कि जिस नसीहत के साथ ना हमें बाद में भी फायदा होता रहे, क्योंकि अभी हज के दौरान तो बहुत फायदा हुआ, बड़ी अच्छी बातें सुनने को मिली और बड़ा हम लोगों ने रो धो करके अल्लाह ताला से माफियां मांगी, दुआएं करी, तो अब कोई ऐसी नसीहत कर दीजिए कि जिससे कि हमें बाद में भी फायदा हो। तो अब मैं सोच रहा हूँ कि जी मैं इनको अब ऐसी कौन सी नसीहत करूँ, भाई इतनी दिनों से तो इतनी सारी बातें बताई जा रही हैं, अब कौन से एक यानी कोई सुरखाब का पर लेकर के आए, कोई आसमान से तारे तोड़ करके लेकर के आए, तो अब कौन सी ऐसी नसीहत करें। तो अल्लाह ने उस वक्त एक अजीब बात दिल में डाली, ठीक है ना। अब वो बात क्या थी, वो ये थी कि अब जो जो हम यहाँ से निकल रहे हैं ना, तो खीमे से यानी मिना के टेंट से निकलते ही हम अपनी एक आदत को अभी तर्क कर दें, एक बुरी आदत ना अभी तर्क कर दें अल्लाह ताला को हाजिर और नाजिर जान करके, कि अल्लाह ताला देख रहे हैं, ठीक है। वो आदत क्या थी कि हज के ऊपर हम सब यही कर रहे थे, ठीक है ना, सारे ग्रुप के हजरात, सारे मौलवी हजरात, शेख हजरात और सूफी हजरात, सारे के सारे सूफी थे ना उसके अंदर, सबकी दाढ़ियां लंबी लंबी, सारी औरतें जो है बुरका पहनी हुई, ठीक है ना, तो बस इससे ज्यादा और क्या नेकी होगी आज के दौर में। लेकिन सबकी हरकत क्या थी, खाने के लिए कोई चीज हाथ में आई, उसको खाया और वहीं, और ये आज इस पीछे पीछे चल रहा होता था, देख रहा होता था कि भाई सब यही कर रहे हैं, ठीक है। खा पी करके वो जो जूस पिया तो जूस का डिब्बा इधर फेंका, राइट, चिप्स खाया तो चिप्स के पैकेज जो इधर फेंका। ये सारे बड़े लोग थे, बच्चे तो थे भी नहीं उस ग्रुप के अंदर, ठीक है ना। तो उस साजिश ने फिर सबको ये कहा कि यहाँ से जो हम निकल रहे हैं ना, तो हम इस आदत को तर्क करके निकले, ठीक है ना, कि अब हमने नहीं कचरा फेंकना है। अगर कचरा फेंकने का डस्टबिन पास नहीं है तो उस कचरे को अपनी जेब में रखें, अपने हाथ में रखें, जब तक कि वो डस्टबिन ना आ जाए, ठीक है ना। और इसको दीन समझ करके करें, ठीक है, कि मैं दूसरों की नजर बचा करके तो यानी फेंक सकता हूं, लेकिन अल्लाह ताला से मैं नजर नहीं बचा सकता, ठीक है। तो ये आदाब मुआशरत होते हैं, और इससे भी ना इंसान की बड़ी इस्लाह होती है। अगर इंसान इन इन चीज़ों के बारे में अगर केयरफुल रहना शुरू करते हैं ना, तो फिर वो बड़ी चीज़ों के बारे में भी केयरफुल रहना उसके लिए आसान हो जाता है। इसी को यानी ये भी वकूफ़ कलबी का एक एस्पेक्ट आप समझ सकते हैं, कि हर वक्त दिल अल्लाह ताला की याद में मसरूफ रहे ना, तो फिर इंसान इस तरह की हरकतें नहीं करता। कभी कभार गलती हो जाए तो वो और बात है, वो तो इंसान से, किसी भी इंसान से गलती हो सकती है, लेकिन हम तो ये बातें आदतन करते हैं ना, ठीक है, तो हम आदतन की बात कर रहे हैं कि आदतन करना छोड़ दें अपन बातों को, और अपने बच्चों को भी इसी तरीके से तालीम दें कि बेटा अगर तुम्हारे पास, तुम्हें डस्टबिन नजर नहीं आ रहा है ना, तो इसका मतलब ये मत समझो कि सारी दुनिया तुम्हारे लिए डस्टबिन है, ठीक है। उसको कब किसी ना किसी उन यानी एक हम प्लास्टिक का थैला जब हम खरीदते हैं कोई चीज बाजार से, तो प्लास्टिक के थैले के अंदर आती है ना, तो भाई खा पी करके उसका जो कचरा बचता है तो उसको उसी प्लास्टिक के थैले के अंदर डाल दें, ठीक है ना, और उस प्लास्टिक के थैलों को गाड़ी के अंदर रख लें या अपने पास रख लें, अपने बैग के अंदर रखें, और जब वो डस्टबिन मिलेगा कहीं ना कहीं तो मिलेगा ना दुनिया के अंदर, कभी ना कभी तो मिल ही जाएगा ना, तो वहां पे डाल करके फेंक दें, ठीक है। तो इन लोगों को तो ये तमीज नहीं थी, ठीक है, तो उन्होंने भी फिर नजासत जो है रास्तों में फैलानी शुरू कर दी, बाजारों में अशियाए जरूरत की कीमत बढ़ा दी, और हुजूर सल्लल्लाहु अलैहि वसल्लम के सामने एक तो झूठा दावा ईमान लाने का किया। बाजारों में कीमत कैसे बढ़ा दी होगी, शायद उन्होंने वो जो सदका खैरात उनको बहुत ज्यादा मिल गया होगा, तो उससे उन्होंने बहुत ज्यादा जो है वो अपने पास स्टॉक करनी शुरू कर दी, तो ऑब्वियसली जब चीजें मार्केट से कम होंगी तो फिर जो ताजर होंगे उनको फिर उनकी कीमतों को बढ़ाना पड़ेगा, ठीक है, ताकि इतनी तेजी से हर यानी एक ही बंदा जो है वो सारी चीजें ना खरीद ले, तो कीमतों को जो है वो ताजरों को बढ़ाना पड़ा। तो इनकी इस हरकत की वजह से बाजारों के अंदर भी कीमतें बढ़ गई, और फिर उसके बाद बड़े बड़े उन्होंने काम क्या किए कि झूठा दावा ईमान लाने का किया, दूसरे आपको धोखा देना चाहा, तीसरे आप पर एहसान जताया कि दूसरे लोग तो एक जमाने तक आपसे बरसरे पैकार रहे, आपके खिलाफ जंगें लड़ी, फिर मुसलमान हुए, हम बगैर किसी जंग के खुद आपके पास हाजिर होकर मुसलमान हो गए, इसलिए हमारी कदर करनी चाहिए, आप हमारी कदर करें। जो शान रसालत में एक तरह की गुस्ताखी भी थी कि अपने मुसलमान होने का एहसान आप पर जतलाया, और मकसूद इसके सिवा कुछ ना था कि मुसलमानों के सदकात से अपनी मुफलिसी दूर करें, ठीक है, तो ये तो डिस्कस अभी हम कर चुके हैं। अगर ये वाकई और सच्चे मुसलमान ही हो जाते तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर क्या एहसान था, खुद अपना ही नफा था इनका। इस पर आयत मस्कूरा नाजिल हुई जिसमें उनके झूठे दावे की तकजीब और एहसान जतलाने पर मजम्मत की गई है, ठीक है, तो ये शान नुज़ूल हुआ। अब इसके बाद वो डिस्कशन चल रही है कि ईमान और इस्लाम में क्या कोई फर्क है, तो उसके तहत हजरत लिखते हैं, और ये बहुत इंपॉर्टेंट डिस्कशन है, कि वलाकिन कुलू असलमना, कि आप इन लोगों से कह दीजिए कि ये असलमना कहें कि हम मुसलमान हो गए। तो इसका क्या मतलब है जी, कि ईमान तो लेकर के नहीं आए और ऐसे ही मुसलमान हो गए, इसका मतलब क्या है? चूंकि इनके दिलों में ईमान नहीं था, झूठा दावा सिर्फ जाहिरी अफ़ाल की बिना पर कर रहे थे, ठीक है ना, जाहिरी तौर पर उन्होंने जुबान से कह दिया था कि हम ईमान लेकर के आ गए, और कुछ जो है वो थोड़ी बहुत नमाज़ें पढ़नी शुरू कर दी होंगी मस्जिद में आकर के। इसलिए कुरान ने उनके ईमान की नफी और दावे ईमान के गलत होने को बयान करके ये फरमाया कि तुम्हारा आमन्ना कहना तो झूठ है, तुम ज्यादा से ज्यादा असलमना कह सकते हो, क्योंकि इस्लाम के लफ्जी मानी जाहिरी अफ़ाल में अताअत करने के हैं, ठीक है, लफ्जी जिसको लिटरल ट्रांसलेशन कहते हैं, डिक्शनरी मीनिंग, ठीक है, तो लफ्ज असलमना के डिक्शनरी मीनिंग ये होते हैं कि हमने अताअत इख्तियार कर ली, हमने सबमिट कर दिया अपने आप को, ठीक है। वैसे अमेरिका वगैरह में इसका मतलब क्या किया जाता है, अमेरिका वगैरह में इसका मतलब क्या जाता है कि पीस, हमने पीस इख्तियार कर लिया, ठीक है, हालांकि ये मतलब इसका नहीं है। ठीक है, क्यों ये मतलब इख्तियार किया जाता है? इसलिए कि जब गैर मुस्लिम मेजोरिटी मुल्क में रहते हैं ना, तो वहां पर फिर अपनी जान का खौफ होता है, माल का खौफ होता है, और हर वक्त ये होता है कि जी मुसलमान समझ करके ना वो लोग हमें मारना शुरू कर देंगे। ठीक है, तो अब उनको यकीन दिलाना पड़ता है कि नहीं, हम तो बहुत ज्यादा ना पीसफुल लोग हैं, और हमारे तो मजहब का मतलब ही पीस है ना, असलमना का तो मतलब ही पीस है। ठीक है, इस वजह से ना इस लफ्ज का फिर हम असलमना मतलब जो है ना वो फिर यानी अमन से करते हैं, पीस से करते हैं, हालांकि इसका मतलब जो है वो पीस बिल्कुल भी नहीं है, इसका मतलब है सुपुर्दगी। ठीक है, पीस तो इसके नतीजे में मिलता है, वो तो इसका कॉन्सिक्वेंस है। ठीक है, अल्लाह ताला के साथ पीस मिल जाता है, लेकिन इसका मतलब ये नहीं है। तो इसके जाहिरी मतलब यानी इसके लफ्जी मानी क्या है? जाहिरी अफाल में अतात करने के हैं, और ये लोग अपने दावे ईमान को सच्चा साबित करने के लिए कुछ अमाल मुसलमानों जैसे करने लगे थे, इसलिए लफ्जी एतबार से एक दर्जे की अतात हो गई। ठीक है, तो लफ्जी हिसाब से तो ठीक है, इन्होंने अतात इख्तियार कर ली, इसलिए लुगवी मानी के एतबार से असलमना कहना सही हो सकता है। ठीक है, अब देखें ये तफसीर से ही बात समझ में आ सकती है ना, वरना अगर आप इसका यानी अपने तौर पे तर्जुमा कर लें, थोड़ी बहुत अरबी समझ करके अरबी पढ़ लें और उसके बाद फिर इसका तर्जुमा अपने तौर पे करें, या सिर्फ तर्जुमे से इसको समझने की कोशिश करें, तो असलमना का मतलब होगा कि मुसलमान हो गए। ठीक है ना, हालांकि ये मतलब जो है ना फिर यानी इसकी तुक नहीं बनती बिल्कुल भी। ठीक है, तो इस वजह से इसका मतलब जो है वो लुगवी मानी के एतबार से असलमना था। ठीक है, तो लुगवी मानी किसी लफ्ज के कुछ और होते हैं और उसके जो इस्तेलाही मानी होते हैं वो कुछ और होते हैं। मिसाल के तौर पर जैसे एक लफ्ज़ है सलात, सलात के लुगवी मानी डिक्शनरी में वो होते हैं दुआ करना, लेकिन इस्तेलाही मानी इसके क्या होते हैं? नमाज पढ़ना, जिसको कि एक खास तरीके से उठक बैठक करके और कुछ बातें पढ़ करके उसके अंदर, ठीक है ना, वो जो एक पूरा का पूरा फेल है उसको सलात कहा जाता है। ठीक है, लेकिन लफ्ज के लुगवी मानी ये नमाज के फेल नहीं होते, बल्कि लफ्ज के लुगवी मानी होते हैं मुतलक दुआ करना। ठीक है, तो अब देखें बहुत ज्यादा फर्क होता है ना लुगवी मानी के अंदर और इस्तलाही मानी के अंदर, उसी तरीके से लफ्ज इस्लाम में भी ऐसा ही है। अच्छा, अब इसके बाद उन्होंने ये टॉपिक खोला कि इस्लाम और ईमान एक है या कुछ फर्क है इन दोनों में, एक ही चीज है या दोनों में फर्क है। तो फरमाते हैं कि ऊपर की तकरीर से मालूम हो गया कि इस आयत में इस्लाम के लुगवी मानी मुराद है, इस्तलाही मानी मुराद ही नहीं है, इसलिए इस आयत से इस्लाम और ईमान में इस्तलाही फर्क पर कोई इस्तदलाल नहीं हो सकता। ठीक है, कि इस्तलाही तौर पर इस्लाम और ईमान में कोई फर्क है, इस आयत को आप बतौर दलील के पेश नहीं कर सकते। कि देखो कुरान के अंदर चूंकि इस्लाम को अलग बयान किया गया है कि वलाकिन कुलू असलमना, ठीक है ना, और वो लोग जो कहते थे कालतन आराबु आमन्ना, उसको अलग तरीके से बयान किया गया है, तो इस वजह से अलग अलग चीजें। ठीक है ना, तो मुफ्ती शफी रहमतुल्लाह अलैह इस बात की नफी कर रहे हैं, इसको डिनाई कर रहे हैं कि नहीं ऐसा नहीं कर सकते हैं, इस्तिलाही फर्क पर कोई इस्तेदाल नहीं हो सकता। ठीक है, लुगवी एतबार से तो फर्क है, असलमना का मतलब होता है कि तुम यानी जाहिरी अफाल में अतात कर लेना। ठीक है, तो लुगवी एतबार से आप बेशक इसको डिफरेंट कह सकते हैं, लेकिन इस्तिलाही तौर पर डिफरेंट कहने के लिए आप इस आयत को बतौर इस्तदलाल के इस्तेमाल नहीं कर सकते। ठीक है, इस्तदलाल का मतलब क्या होता है? दलील पकड़ना। ठीक है ना, टू टेक एज ए प्रूफ, ये इस्तदलाल का मतलब होता है। इन चीजों को लिख लेना चाहिए, ठीक है, टू टेक एज ए प्रूफ, दलील पकड़ना, इस्तदलाल का ये मतलब होता है। अच्छा, इस्तलाही ईमान और इस्तलाही इस्लाम अगरचे मफहूम और मानी के एतबार से अलग अलग हैं, कि ईमान इस्तलाह शरा में तस्दीक कल्बी का नाम है। अब ये इस्तलाही डिस्कशन हो रही है आप, ठीक है, यानी इन द कॉन्टेक्स्ट ऑफ द दीन, अब इन द कॉन्टेक्स्ट ऑफ डिक्शनरी डिस्कशन नहीं हो रही है। डिक्शनरी की डिस्कशन खत्म हो गई, लफ्जी मानी जिसको कहते हैं, ठीक है, तो डिक्शनरी के कॉन्टेक्स्ट में अब बात नहीं कर रहे, अब हम दीन के कॉन्टेक्स्ट में बात कर रहे हैं, वही के कॉन्टेक्स्ट में बात कर रहे हैं। ठीक है, फर्क समझ में आ रहा है ना, डिक्शनरी के कॉन्टेक्स्ट में बात करना अलग चीज होती है और इस्तलाही कॉन्टेक्स्ट में बात करना अलग चीज होती है। तो अब इस्तलाही कॉन्टेक्स्ट में जब हम बात करते हैं, तो फरमाते हैं कि इस्तलाही इस्लाम और इस्तलाही ईमान, ये मफहूम और मानी के एतबार से अलग अलग हैं, ठीक है ना, मफहूम और मानी के एतबार से। और क्या किस तरह अलग अलग, तो फरमाते हैं कि ईमान इस्तिलाह शरा में, यानी दीनी इस्तिलाह में, इस्तिलाह शरा शरीयत की इस्तिलाह बोलें या दीन की इस्तिलाह बोलें, एक ही बात है, ठीक है। कि शरीयत की इस्तिलाह में ईमान तस्दीक कल्बी का नाम है, कल्ब से तस्दीक करना, यानी अपने दिल से अल्लाह ताला की तौहीद और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की रिसालत को सच्चा मानना, ठीक है। और इसके अलावा बहुत सारी जो और बातें, फरिश्तों की तस्दीक करना और आखिरत की तस्दीक करना, तकदीर की तस्दीक करना वगैरह, ठीक है। तो ये दिल से तस्दीक करना, ये इस्तराए शरा में ईमान का मतलब है। इस्लाम, ये इस्तराए शरा में क्या मतलब होता है इसका, इस्लाम नाम है आमाल ज़ाहिरा में अल्लाह ताला और उसके रसूल की अताअत करने का, ठीक है ना, यानी पांच वक्त की नमाजें पढ़ना और रमज़ान के रोज़े रखना और ज़कात देना और हज करना, ठीक है ना, और गुनाहों से बचना, ठीक है ना, ये सब क्या है, आमाल ज़ाहिरा में अल्लाह ताला और उसके रसूल की अताअत करने को कहते हैं, ठीक है। लेकिन शरीयत में तस्दीक कल्बी, ये बात क्लियर हो गई कि इस्तिलाह शरा के अंदर ईमान के क्या मतलब हैं और इस्तिलाह शरा के अंदर इस्लाम के क्या मतलब हैं, ये दोनों अलग अलग चीज़ें हो गई, ठीक है ना। लेकिन अब जो लेकिन करके जो ये डिस्कशन कर रहे हैं ना, ये बड़ी अहम डिस्कशन है। फरमाते हैं कि शरीयत में यानी दीन में तस्दीक कल्बी उस वक्त तक काबिल एतबार नहीं होती, यानी एक्सेप्टेबल नहीं होती, जब तक उसका असर जवारह के आमाल और अफ़ाल तक ना पहुंच जाए। जवारह, जवारह किसको कहते हैं, जो इंसान के बॉडी पार्ट्स होते हैं, ठीक है ना, जिसमें हाथ पैर नाक कान आँखें और ज़ुबान, ठीक है, तो इन सब चीज़ों को जवारह कहा जाता है। तो उस वक्त तक तस्दीक कल्बी काबिल एतबार नहीं होती जब तक उसका असर जवारह के आमाल अफ़ाल तक नहीं पहुंच जाए, जिसका अदना दर्जा ये है कि जुबान से कलमा इस्लाम का इकरार करे, जुबान से, यानी ला इलाहा इल्लल्लाह मुहम्मद रसूलुल्लाह, अशहदु अन ला करके, अशहदु लगा करके कि मैं शहादत देता हूं कि ला इलाहा इल्लल्लाह व अशहदु अन्ना मुहम्मदन अब्दुहु रसूल, ठीक है ना। तो ये कलमा इस्लाम कहलाता है, दूसरा कलमा जिसको कहते हैं, तो ये जुबान से इकरार करे, ये अदना दर्जा है। अदना दर्जा कोई जब कर लेता है ना, यानी जुबान से इकरार कर लेता है, तो वो ईमान वाला कहलाना शुरू हो जाता है, ठीक है। जैसे कि एक सहाबी ग़ज़वा खैबर के अंदर एक आए और उन्होंने कहा कि जी मुझे मुसलमान होना है, नबी सल्लल्लाहु अलैहि वसल्लम ने उनको कलमा पढ़ा दिया, उन्होंने जुबान से कलमा पढ़ लिया, ठीक है ना, और तस्दीक कल्बी का जो है वो अल्लाह ताला को मालूम था कि जी तस्दीक कल्बी है, तो अल्लाह ताला ने अपने नबी सल्लल्लाहु अलैहि वसल्लम को भी फरमा दिया, बता दिया कि इन्होंने दिल से भी तस्दीक कर ली है, जुबान से भी जो है उन्होंने इकरार कर लिया। उसके बाद क्या किया, उन्होंने मैदान जंग में कूदे और वहां पे लड़ते लड़ते शहीद हो गए, ठीक है। उन्होंने एक वक्त की नमाज नहीं पढ़ी, उन्होंने कोई ज़कात नहीं निकाली, उन्होंने एक रोजा नहीं रखा, उन्होंने हज तो क्या करते, ठीक है, लेकिन चूंकि उन्होंने जुबान से इकरार कर लिया था और तस्दीक कल्बी शामिल थी, तो उनको अदना दर्जे का ईमान नसीब हो गया था, ठीक है ना। और चूंकि गुनाह कोई नहीं किया और उनको मौका ही कोई नहीं मिला अमल करने का, तो डायरेक्ट जन्नत में, ठीक है ना। नबी सल्लल्लाहु अलैहि वसल्लम ने क्या फरमाया कि कलीलों क्या अमल क्या कलीलम मिनल अमल, इस तरह का फरमाया कि अमल कितना कलील था लेकिन अजर कितना कसीर मिल गया इनको, ठीक है। तो ये मतलब है कि अदना दर्जा ये है। इसी तरह इस्लाम अगरचे आमाल ज़ाहिरा का नाम है, लेकिन शरीयत में वो उस वक्त तक मोतबर नहीं जब तक कि दिल में तस्दीक ना आ जाए, वरना वो निफाक है, ठीक है। तस्दीक कल्बी अदना दर्जा है, नहीं भाई अभी बोल रहे हैं कि जुबान से कलमा इस्लाम का इकरार करना, जुबान से कलमा पढ़ना, ये अदना दर्जा है। तस्दीक कल्बी ये अदना दर्जा नहीं है, ठीक है। तस्दीक कल्बी के ऊपर जुबान से कलमा पढ़ना, ये अदना दर्जा है, ठीक है। यानी तस्दीक कल्बी प्लस जुबान से इकरार करना, ये अदना दर्जा है। इसी तरह इस्लाम अगरचे आमाल ज़ाहिरा का नाम है, लेकिन शरीयत में वो उस वक्त तक मोतबर नहीं जब तक कि दिल में तस्दीक ना आ जाए, वरना वो निफाक है। ٹھیک ہے، جیسے کہ منافقین سارے کے سارے یہی کرتے تھے، اور یہ اعرابی بھی یہی کر رہے تھے کہ دل میں تصدیق تھی نہیں، زبان سے جو ہے وہ کلمہ پڑھ رہے ہیں یا زبان سے جو ہے وہ کہہ رہے ہیں ہم آمنا، نہیں ایمان لے کر کے آ گئے. تو شریعت میں اس کو بھی ایکسیپٹیبل نہیں قرار دیا جاتا. اس طرح اسلام و ایمان مبدا اور منتہا کے اعتبار سے تو الگ الگ ہیں. اب یہ کیا مطلب ہوا مبدا اور منتہا؟ تو یہ دراصل نا حضرت انور شاہ کشمیری رحمۃ اللہ علیہ، جو کہ برے صغیر میں دارالعلوم دیوبند کے ایک بہت بڑے عالم اور بزرگ گزرے ہیں، حضرت علامہ انور شاہ کشمیری رحمۃ اللہ علیہ، انہوں نے یہ یعنی ان الفاظ میں اس کو ایکسپلین کیا اپنے اسٹوڈنٹس کو. ٹھیک ہے، تو ان کے ایک اسٹوڈنٹ حضرت مولانا محمد یوسف بن نوری رحمۃ اللہ علیہ نے اپنے درس کے اندر پھر اس کو اپنے اسٹوڈنٹس کو بتایا، لیکن انہوں نے جو بتایا نا انہوں نے اپنے استاد انور شاہ کشمیری رحمۃ اللہ علیہ سے سن کے یہ بات بتائی. ٹھیک ہے، تو انہوں نے کیا سمجھایا یہ کہ یعنی اسی بات کو جو کہ آلریڈی ہم سن چکے ہیں نا کہ بھئی یہ اس کے بغیر قابل اعتبار نہیں ہے، اس کے بغیر قابل اعتبار نہیں، اسی کو ایک اور طریقے سے سمجھایا. وہ طریقہ یہ ہے کہ اسلام اور ایمان نا مبدا اور منتہا. کیا مطلب؟ مبدا کہتے ہیں بگننگ اور منتہا کہتے ہیں اینڈ، ان ادر ورڈز سٹارٹنگ پوائنٹ اینڈ اینڈنگ پوائنٹ. تو سٹارٹنگ پوائنٹ اینڈ اینڈنگ پوائنٹ کے اعتبار سے تو یہ دونوں الگ الگ چیزیں. ٹھیک ہے، کہ ایمان باطن اور قلب یعنی اندر سے شروع ہو کر ظاہر اعمال تک پہنچتا ہے. ٹھیک ہے، یعنی ایمان کی سٹارٹنگ پوائنٹ کا کیا ہوتی ہے؟ باطن، دل. ٹھیک ہے، قلب، یہاں سے ایمان سٹارٹ ہوتا ہے، لیکن اس کا اثر جو ہے وہ باہر یعنی ہمارے اعضاء کے اوپر نظر آنا شروع ہوتا ہے کہ اعضاء سے اعمال شروع ہو جاتے ہیں. ٹھیک ہے، اور اسلام کا معاملہ ریورس ہوتا ہے کہ اسلام افعال ظاہرہ سے شروع ہو کر باطن کی تصدیق تک پہنچتا ہے. ٹھیک ہے، یعنی انسان اعمال کرنا شروع کر دیتا ہے اور اعمال کا ایک ایفیکٹ جو ہے نا وہ اس کے دل کے اوپر بھی ہونا شروع ہو جاتا ہے. تو باطن کی تصدیق تک یعنی اینڈنگ پوائنٹ ہوتا ہے. مگر مصداق کے اعتبار سے ان دونوں میں تلازم ہے. میں انشاءاللہ آپ کو ایک مثال بھی اللہ نے دل میں ڈالی ہے ابھی تھوڑی دیر پہلے، تو وہ مثال بھی آپ کو دیں گے، بات سمجھ آ جائے گی. تو مصداق کے اعتبار سے، ٹھیک ہے، یعنی واٹ ڈو دے کمپرائز آف، مصداق کو کہیں گے واٹ ڈو دے ایکچولی کمپرائز آف. تو کمپوزیشن کے اعتبار سے یا مصداق کے اعتبار سے ان دونوں میں تلازم ہے. تلازم میننگ دونوں ایک دوسرے کے لیے لازم اور ملزوم ہیں، ایک دوسرے کے لیے کمپلسری ہیں، کہ ایمان اسلام کے بغیر معتبر نہیں اور اسلام ایمان کے بغیر معتبر نہیں، یعنی شریعت میں معتبر نہیں. ٹھیک ہے، شریعت میں یہ نہیں ہو سکتا کہ ایک شخص مسلم تو ہو یعنی ظاہری اعمال کر رہا ہو، مومن نہ ہو. ٹھیک ہے، یعنی تصدیق قلب اس نے کری نہیں ہے، ظاہری اعمال کر رہا ہے تو ہم کہنا شروع ہو جائیں کہ یہ تو مسلمان ہے. ٹھیک ہے نا، لیکن وہ آپ کو بتا بھی رہا ہو، ٹھیک ہے، کہ جی میں نے تصدیق قلبی ابھی تک نہیں کری ہے لیکن میں نمازیں ساری پڑھ رہا ہوں، ٹھیک ہے، میں زکوٰۃ بھی دے رہا ہوں، میں آپ کی مسجد میں بھی آ رہا ہوں، میں سب کچھ آپ کے ساتھ کرتا ہوں، لیکن تصدیق قلبی تک ابھی تک میں نہیں پہنچا ہوں. آپ کہیں گے اچھا جی آپ کو ہم مسلمان ایکسیپٹ کر لیتے ہیں. ٹھیک ہے نا، ہم آپ کی شادی جو ہے نا اپنی کمیونٹی کے کسی مسلمان عورت کے ساتھ کر دیتے ہیں. ٹھیک ہے نا، اور آپ کا اگر انتقال ہو جائے گا تو ہم آپ کی یعنی وراثت کے احکام وغیرہ وہ تفصیلات پھر ہیں تو وہ وراثت بھی ہم جو ہے وہ جاری کر دیں گے. یعنی بیسیکلی ہم آپ کو مسلمان کنسیڈر کر لیں گے. ٹھیک ہے، اور مسلمانوں کی جو بھی مسلمان معاشرے کے اندر پریولیجز ہوتی ہیں، جن میں کسی مسلمان عورت سے شادی ہو جانا ایک بڑی پریولیج ہوتی ہے، ٹھیک ہے، تو ہم آپ کو اس پریولیج کا حقدار ٹھہرا دیں گے. نہیں، ایسا نہیں ہوگا. ٹھیک ہے نا، کیونکہ وہ بندہ آپ کو بتا رہے ہیں نا کہ جی میں نے تصدیق قلبی بھی نہیں کری ہے، میں آپ کے ساتھ نمازیں پڑھ رہا ہوں، ٹھیک ہے نا، میں آپ کی جیسی پگڑی باندھ لیتا ہوں اور آپ کے جیسے شلوار کرتا پہن لیتا ہوں اور اپنے ٹخنوں سے بھی جو ہے اپنی شلوار کو اونچا کر کے رکھوں گا، لیکن تصدیق قلبی نہیں کری ہے. سو وی ول ناٹ ایکسیپٹ دیٹ. ٹھیک ہے، اور یہ بھی ممکن نہیں ہے کہ کوئی مومن ہو مگر مسلم نہ ہو. یہ کہے کہ میں جی میں نے تصدیق قلبی کر دی ہے لیکن نمازیں نہیں پڑھوں گا میں، رائٹ، میں جو ہوں سور سے توبہ نہیں کروں گا، سور نہیں چھوڑوں گا، تصدیق قلبی میں نے کر لی ہے، ٹھیک ہے نا، تو آپ مجھے مومن کنسیڈر کر لیں. تو ایسا نہیں کیا جائے گا، اس کو مومن کنسیڈر نہیں کیا جائے گا. यानी उसकी वही शादी से एक बड़ी मिसाल है जो आसानी समझ में आ जाती है कि उसकी किसी मुसलमान औरत के साथ शादी नहीं की जा सकती, ठीक है। मगर ये कलाम इस्तिलाह ईमानो इस्लाम में है, यानी ये जो डिस्कशन है, कलाम का मतलब होता है ये जो डिस्कशन है ना, ये इस्तिलाही ईमान और इस्लाम के के बारे में, ठीक है ना। ये लुगवी मीनिंग्स के बारे में सारी डिस्कशन नहीं हो रही है। लुगवी मानी के अतबार से हो सकता है कि एक शख्स मुस्लिम हो मोमिन ना हो, जैसे तमाम मुनाफिकीन का यही हाल था, लेकिन वो लुगवी एतबार से था क्योंकि जाहिरी अताते अहकाम की बिना पर वो मुस्लिम कहलाते थे। वो तो सिर्फ नबी सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह ताला ने बताया था ना कि जिनमें से कौन मुनाफिक है कौन मुसलमान है, ठीक है, बाकी लोगों को तो नहीं पता था। तो द होल कम्युनिटी कंसिडर्ड देम मुस्लिम क्योंकि उनके आमाल मुसलमानों वाले थे, मगर दिल में ईमान ना होने के सबब मोमिन नहीं थे, ठीक है। और अल्लाह ताला ने दिल के हिसाब से फैसला करना होता है, तो यानी अल्लाह ताला को तो मालूम होता है कि दिल का क्या हाल है। तो मरने के बाद जो उनके साथ मामला किया जाएगा तो वो कंप्लीट नॉलेज के साथ मामला किया जाएगा, सिर्फ ये नहीं कि जाहिरी तौर पर चूंकि उन्होंने आमाल कर लिए और तस्दीक कल्बी उन्होंने करी नहीं थी तो फिर भी उनको जन्नत में दाखिल कर दिया जाएगा, ऐसा नहीं होगा, ठीक है। तो वो जो एग्जाम्पल आपको देनी थी ना कि मबदा और मुंतहा को समझाने के लिए, वो एग्जाम्पल ये थी कि जैसे हमने शायद सभी माशाल्लाह ज्योमेट्री और मैथमेटिक्स वगैरह पढ़े पढ़े हुए लोग हैं, तो हमने एक कॉन्सेप्ट पढ़ा था ना बिल्कुल बेसिक मैथमेटिक्स में, स्ट्रेट लाइन का कॉन्सेप्ट, स्ट्रेट लाइन, ठीक है। तो स्ट्रेट लाइन का क्या डेफिनेशन होती है, इट्स अ सेट ऑफ पॉइंट्स, ठीक है ना, इट्स अ सेट ऑफ पॉइंट्स व्हिच हैज अ स्टार्टिंग पॉइंट एंड अ एंडिंग पॉइंट, ठीक है ना, उसका एक स्टार्टिंग पॉइंट होता है उसका एक एंडिंग पॉइंट होता है, ठीक है। तो एक आप स्ट्रेट लाइन अगर बनाए तो उसके दो नुक्ते होंगे ना, एक नुक्ता इस एंड पर होगा राइट एंड पर, एक नुक्ता होगा लेफ्ट एंड के ऊपर, ठीक है, अगर आप हॉरिजॉन्टल लाइन बनाए, ठीक है। तो और हॉरिजॉन्टल लाइन के ऊपर अगर आप ना एक पॉइंट के ऊपर जो एक एंड है उसके ऊपर लिख दें इस्लाम और दूसरे एंड के ऊपर आप लिख दें ईमान, ठीक है, तो अब इस्लाम आपका इस एंड पर है और ईमान आपका इस एंड पर है उस स्ट्रेट लाइन के, ठीक है। तो अब आप उस स्ट्रेट लाइन के अंदर डायरेक्शन कोई भी बना लें, इधर से शुरू होकर के यानी राइट से शुरू होकर के लेफ्ट की तरफ आप ट्रैवलिंग डायरेक्शन बना दें या लेफ्ट से शुरू होकर के राइट की तरफ ट्रैवलिंग डायरेक्शन बना दें, ठीक है, लेकिन इन द एंड व्हाट यू आर टॉकिंग अबाउट इज द सेम स्ट्रेट लाइन, ठीक है, वही उसी एक ही स्ट्रेट लाइन की बात कर रहे हैं ना। स्टार्टिंग पॉइंट बेशक आप इधर से शुरू करें या आप इधर से शुरू करें, है तो वही एक स्ट्रेट लाइन। तो बिल्कुल इसी तरीके से ये फरमा रहे हैं कि ये जो ईमान और इस्लाम है ना, तो इनका जो मिसदाक है वो एक ही चीज है, यानी गोया के ये वही एक स्ट्रेट लाइन ही है, ठीक है, बस फर्क सिर्फ ये है कि इधर से शुरू होकर के इधर पहुंच रहा है, इधर से शुरू होकर इधर पहुंच रहा है, उससे कोई मिसदाक में फर्क नहीं पड़ता, ठीक है। तो बहरहाल मेरे ख्याल में ये बाकी जो उन्होंने बातें लिखी हैं उससे बात और भी क्लियर हो गई होगी कि मानी के अतबार से हो सकता है कि एक शख्स मुस्लिम हो और मोमिन ना हो, लेकिन इस तरह के अतबार से ऐसा नहीं हो सकता, ठीक है। किसी को कोई सवाल है अगर, बाकी उलमा ने इस टॉपिक के ऊपर अच्छी खासी डिस्कशन करी है कि जी ये जो इस्लाम और ईमान के दरमियान फर्क है या नहीं है, तरादुफ की मिसालें और तबायुन तजाद की मिसालें, ये सारी चीज़ें वो एक यानी एक थ्योरेटिकल डिस्कशन है, लेकिन उसका पूरा का पूरा जो कंक्लूजन निकलता है वो कंक्लूजन मुफ्ती शफी रहमतुल्लाह अलैह ने हम जैसों के लिए आसानी से बयान कर दिया है, ठीक है। कोई सवाल है तो पूछ लें, अदरवाइज टाइम थोड़ा ओवर भी हो चुका है। तो जैसा कि आपको शुरू में बताया था, जो लोग बाद में जिन्होंने ज्वाइन किया है तो उनके लिए बस मैं रिपीट कर देता हूँ कि अब अगली कुछ क्लासों के अंदर हमने प्योरली ईमान और कुफर के बारे में डिस्कशन करनी है। अभी तो हमने ईमान और इस्लाम में जो तबायुन और तजादुद और जो तजाद वाला कॉन्सेप्ट था वो डिस्कस किया है ना, लेकिन अब हमने ईमान होता क्या है, क्या क्या डेफिनेशन है ईमान की, और कुफर क्या होता है, ठीक है, और कुफर की क्या क्या शक्लें हैं, ये एक डिटेल डिस्कशन है। इसके लिए साजिद ने इनशाला आपको कुछ पीडीएफ फाइल्स भी भेजनी है, ठीक है, इंशाल्लाह 2 PDF फाइल्स आपको भेजनी है, तो उनका अगर आप प्रिंट आउट निकाल के रख लेंगे अगली क्लास से पहले तो आपके लिए आसानी होगी इंशाल्लाह, ठीक है। जज़ाकुमुल्लाह खैर, अस्सलामु अलैकुम व रहमतुल्लाह।